جانے مسائل تو علماء سے پوچھے، یہ حکم مبین ہے ہم کو رب سے ملا ہے، چلو پوچھ کیسے جیے زندگی کو، چلو پوچھ لے کو کس میں رب کی رضا ہے، رب کی رضا ہے۔
الحمدللہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الصلاۃ والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ، الصلاۃ والسلام علیک یا نبی اللہ وعلى آلک واصحابک یا نور اللہ۔ ملکشن کے ناظرین، پروگرام دارالافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں۔ اللہ رب العالمین ہم سب کو دین متین کے احکامات سیکھ کر، سمجھ کر اور درست طریقے کے مطابق ان پر عمل کرنے کی توفیق عطا فرمائے۔ نبی رحمت صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم علی شان ہے، من صلی علیہ واحدتن صلی اللہ علیہ عشرا، جو مجھ پر ایک بار درود بھیجے اللہ اس پر 10 رحمتیں نازل فرماتا ہے، ومن صلی علیہ عشرن صلی اللہ علیہ میاں، اور جو مجھ پر 10 بار درود بھیجے اللہ 100 اس پر رحمتیں نازل فرماتا ہے، ومن صلی علیہ مئتن صلی اللہ علیہ الفا، اور جو مجھ پر 100 بار درود بھیجے اللہ اس پر 1000 رحمتیں نازل فرماتا ہے۔ گویا کہ درود جتنا ہم بڑھاتے جائیں گے، رب تعالیٰ کی رحمت 10 گنا بڑھ کر وہ ہم پر چھما چھپ برستی رہے گی۔ اللہ کریں کثرت سے ہم درود پڑھنے والے بن جائیں اور رحمتوں کی یہ برسات ہم حاصل کرنے والے بن جائیں۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ وعلی آلک و اصحابک یا سیدی یا حبیب اللہ۔ مدرسین کے ناظرین، آج کے ہمارے پروگرام میں مہمان ہیں مفتی جمیل صاحب، حضرت آپ کو خوش آمدید کہتے ہیں۔
جزاکم اللہ،
کیسے مزاج گرامی آپ؟
اللہ کا کرم، الحمدللہ۔
رجب المرجب شریف کا پورا ہی مہینہ ایک طرح کا ایسا ہوتا ہے کہ اس میں فاتحہ کا اہتمام ہوتا ہے، اور کونڈوں کی فاتحہ بہت ہم اس کا جا سنتے ہیں، بچپن سے ہی ایک سلسلہ چلتا ہوا آ رہا ہے۔ اب اس کے لیے کیا خاص ہے 15 رجب اس کو ہی اس فاتحہ کا اہتمام کیا جائے؟ جب بعض اوقات کوئی خاص ڈیٹ فکس وہ نہیں رکھی جاتی، بلکہ اپنے ہاں رشتہ داروں کی سہولت کے پیش نظر اس اتوار کو ان کے ہاں ہوا ہے تو اگلے اتوار کو ہمارے ہاں ہو جائے گا، پھر فلاں کے ہاں ہو جائے گا، تو کیا کہتے ہیں آپ اس فاتحہ کے لیے، یا کسی بھی بزرگ کے جو فاتحہ نیاز ہم کرتے ہیں اس کے لیے کیا ڈیٹ فکس کرنا، اور اگر فکس بھی کوئی کرتا ہے تو اسلامی طور پر اس کو کیا کہیں گے؟
بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، والصلاة والسلام علی سید الانبیاء والمرسلین۔ اسال ثواب کسی بھی دن کیا جا سکتا ہے، اس کے لیے شریعت مطہرہ نے کسی مہینے کی، کسی دن کی، کسی وقت کی کوئی تخصیص نہیں کی۔ ایسا نہیں ہے کہ اس دن ثواب پہنچائیں گے تو پہنچے گا اور اس دن پہنچائیں گے تو نہیں پہنچے گا۔ تو سال میں 365 دن ہوتے ہیں انگریزی اعتبار سے، اور اسلامی اعتبار سے 355 دن کسی بھی دن بھیج سکتے ہیں۔ اب جو کونڈے کی جو نیاز ہوتی ہے، یہ ماہ رجب المرجب میں اس کا اہتمام کیا جاتا ہے، اور حضرت سیدنا امام جعفر صادق رضی اللہ تعالی عنہ جو اہل بیت اطہار میں ایک بہت بڑے امام ہیں، آپ کی جناب میں بارگاہ میں بطور اسال ثواب ایک نیاز کا اہتمام ہوتا ہے۔ یہ 15 رجب المرجب کو بھی ہو رہا ہوتا ہے، کہیں کہیں 22 رجب المرجب کو بھی اس کا اہتمام کیا جا رہا ہوتا ہے، اور اس میں حضرت سیدنا امیر معاویہ رضی اللہ تعالی عنہ کی لیے بھی اسال ثواب کو، اس نیت کو شامل کر لیا جاتا ہے۔ تو ضروری نہیں ہے کہ 15 تاریخ کو ہی کیا جائے یا 12 تاریخ کو ہی کیا جائے، البتہ یہ ہے کہ چونکہ یہ عظیم ہستیاں ہیں اور بزرگان دین فرماتے ہیں کہ جس ولی کا جس دن انتقال ہوا ہو تو ان کی روحیں اپنی قبر اور قبر پر آنے والے زائرین کی طرف متوجہ ہوتی ہیں، تو چونکہ جب اسال ثواب کیا جاتا ہے تو ان بزرگوں کی بارگاہ میں ہم ثواب کے ایک نذرانے اللہ تعالیٰ سے دعا کر کے کہ یا اللہ اس کا ثواب ان کو عطا فرما۔ تو اہل اللہ کا طریقہ کار ہے کہ کوئی ان کو جب کچھ دیتا ہے، نہ بھی دے تو ان کی کرم نوازیاں تو اپنے غلاموں پر ہوتی ہی ہیں، تو جب کوئی ایصال ثواب کرتا ہے تو وہ بھی جواب میں اللہ تعالیٰ کی بارگاہ سے ایسے لوگوں کے لیے جو ان کے قبور پر آتے ہیں یا ان کے لیے ایصال ثواب کرتے ہیں اللہ کی بارگاہ میں دعا کرتے ہیں۔ تو اس لیے بالخصوص ان ایام میں اگر ایصال ثواب کیا جاتا ہے تو اس کی تاثیر زیادہ ہوتی ہے، لیکن اس کا یہ مطلب نہیں ہے کہ ان ایام کے علاوہ جو ان کے یوم عرس ہوتے ہیں، یوم وصال ہوتے ہیں، آگے یا پیچھے اور کسی دن نہیں کر سکتے، تو ایسا نہیں ہے۔ اور عام طور پہ عوام الناس کا بھی یہ کانسیپٹ نہیں ہے۔ رجب المرجب کا مہینہ شروع ہوتے ہی آپ دیکھتے ہیں کہ خواجہ غریب نواز رحمۃ اللہ علیہ کی نیاز کا اہتمام چل رہا ہوتا ہے، بالخصوص 6 رجب المرجب کو جو ان کا یوم عرس ہے اس میں زیادہ ہوتا ہے۔ اسی طرح یہ کونڈوں کی
گزرنے کے بعد بھی رہتا ہے سلسلہ،
یہ سلسلہ چلتا رہتا ہے۔ اسی طرح کونڈوں کی جو نیاز کا سلسلہ ہے، ہر ایک، جیسے آپ نے سوال میں اس کی تفصیل بھی کی، کہ ہر ایک اپنے لحاظ سے کوئی دن مقرر کر لیتا ہے کہ اتوار کا دن، اب ضروری ہے کہ وہ 15 رجب ہی ہو، وہ آگے پیچھے بھی اپنے لحاظ سے دن معین کر لیتے ہیں۔ یہ شفیق صاحب ایسا ہی ہے، جیسے کہ کسی کے گھر میں عقیقے کی تقریب ہونی ہے، شریعت مطہرہ نے ایک 7ویں دن کا ایک اعتبار بتایا ہے کہ بچہ جب پیدا ہو تو اس کا جو 7واں دن ہوگا عقیقے میں، اس دن کا انتخاب یہ بہتر اور افضل ہے، لیکن عقیقہ کسی بھی دن کیا جا سکتا ہے۔ اب ہر آدمی اپنی سہولت کو پیش نظر رکھ کے عقیقے کی دعوت تقریب لوگوں کو جمع کرتا ہے، شادی بیاہ کی تقاریب ہوتی ہیں تو اس کا اہتمام ہوتا ہے۔ تو یہ سب چیزیں کوئی شرعی تعین نہیں ہے، یہ لوگوں کا عرفی تعین ہے، اپنی عادت ہے کہ جب کسی تقریب میں سب کو جمع کرنا چاہتے ہیں تو ایسا دن، ایسا وقت منتخب کرتے ہیں جس میں سب کا جمع ہونا ممکن ہو، آسان ہو۔ تو یوں ہی ایصال ثواب کے لیے کونڈے کی جو نیاز کی جاتی ہے، اس میں بھی ایسے دن کا لوگ انتخاب کرتے ہیں جس میں سب بآسانی آ سکیں۔ تو اس حوالے سے اگر کسی نے بالفرض رجب المرجب کا مہینہ گزر گیا، گنجائش نہیں بن پائی، اب وہ اگر شعبان المعظم میں بھی کونڈے کی نیاز کرنا چاہے تو اس میں بھی کوئی ممانعت نہیں ہے۔
صحیح۔
اب یہ ہوتا ہے کہ اہل سنت و جماعت میں ایصال ثواب کے چونکہ ایک ذہن ہے، تو ہر مہینے کچھ نہ کچھ ایصال ثواب کے مواقع آتے رہتے ہیں۔ اگر کسی نے رجب میں کی، اس کے بعد شعبان المعظم، اس کے اندر پھر وہ شب برات کے حوالے سے مرحومین کو ایصال ثواب کرنے کے لیے ادھر نیاز فاتحہ کا اہتمام ہوتا ہے۔ اہل سنت و جماعت کا عقیدہ نظریہ ہے کہ ایصال ثواب حق ہے، ثواب مردے کو پہنچایا جا سکتا ہے۔ اب وہ اہل اللہ ہیں، اگرچہ ان کے درجات بہت بلند و بالا ہیں، لیکن ثواب جس کو کہتے ہیں، ثواب ہوتا ہے اللہ تعالیٰ کی بارگاہ میں مقام و مرتبے کا بلند ہونا، تو اہل اللہ بھی اس بات کے حاجت مند ہیں کہ اللہ تعالیٰ کی بارگاہ میں ان کا درجہ
اور
بلند ہو
اور
بڑھ جائے۔ تو اس لیے ایصال ثواب اللہ کے انبیاء کرام علیہ الصلاۃ والسلام کو بھی کیا جا سکتا ہے، اولیاء کرام کو بھی کیا جا سکتا ہے،
ماشاءاللہ۔ اور دن کا جو فکس کیا جانا ہے وہ اپنی سہولت کے پیش نظر، تاکہ ہمارے عزیز یا دوست احباب جو اس محفل میں شریک ہونا چاہتے ہیں وہ وہاں پہ حاضر ہو جائیں۔ مدنی شہر کے ناظرین، اس پروگرام میں آپ کے سوالات کو، آپ کی کالز کو بھی ہم شامل کرتے ہیں، تو بڑھتے ہیں، دیکھتے ہیں ناظرین کیا پوچھنا چاہتے ہیں۔
مفتی صاحب سے میرا سوال یہ ہے، جاندار کو نظر لگتی ہے جب بے جان چیزوں کو بھی نظر لگ جاتی ہے، نظر اور نظر بد میں کیا فرق ہے؟
نظر اور نظر بد میں، آپ نے سابق سلسلہ، جو پہلے سلسلہ ہے، اس میں نظر کے حوالے سے کافی تفصیلی وہ گفتگو کی ہے آپ نے، اور اس طرح کے سوالات کا تسلسل وہ جاری ہے، تو کیا کہیں گے؟ بہرحال نظر بد اور نظر لگنا، یہ کوئی الگ الگ چیزیں ہیں، اور جانوروں کے حوالے سے کہ ان کو بھی خاص نظر لگ جاتی؟
نظر لگنا، اسی کو نظر بد بھی کہا جاتا ہے۔ تو جب بھی کہتے ہیں نا نظر لگ گئی، تو اس کا مطلب یہ ہوتا ہے کہ نظر بد لگ گئی، تو یہ الگ الگ چیزیں نہیں ہیں۔
یعنی نظر لگی، اس کی وجہ سے اس کا کوئی اثر اس میں آیا ہے، تو وہ آلریڈی بیمار ہوگا یا کچھ اور اس طرح کا معاملہ ہوا،
تو اس کو نظر بد بھی کہا جاتا ہے اور نظر لگنا بھی کہا جاتا ہے، تو یہ دو الگ الگ چیزیں نہیں ہیں۔ اچھا، اب یہ جو ان کا سوال ہے کہ کیا جاندار چیزوں، یعنی جانور ہیں یا انسان ہیں، انہی کو نظر لگتی ہے یا بے جان چیزوں کو بھی نظر لگ جاتی ہے؟ تو جاندار یا بے جان، دونوں طرح کی چیزوں کو نظر لگ سکتی ہے۔
اچھا،
تو جیسے کہ صدر الشریعہ نے ایک بہار شریعت میں ایک جزیہ لکھا ہے، ایک فقہی مسئلہ لکھا ہے، کہ بعض کاشتکار اپنی جو فصل ہوتی ہے، کھیتیاں ہوتی ہیں، تو ان کھیتیوں کو نظر بد کے اثر سے محفوظ رکھنے کے لیے वो कोई लकड़ी, उस लकड़ी पे कोई अजीब व गरीब से कपड़े डाल देते हैं। अब क्या होता है, इनकी फसल लहलहा रही है, हवाओं में झूम रही है, तो ये मंजर अच्छा लगता है। लेकिन इसी मंजर के दरमियान जब कोई अजीब सा कोई लकड़ी और डंडा कपड़ा अजीब सा लगेगा, तो वो नजर बद का जो असर होता है वो खत्म हो जाता है। तो ये कॉन्सेप्ट अवाम का इस तरह भी है। तो सदु शरी ने फरमाया कि ये तरीका नाजायज नहीं है।
सही, जो अवाम में
इस तरह राइज है। बाज लोग अपनी फसलों को परिंदों से, जानवरों से, परिंदे जो होते हैं इनसे बचाने के लिए भी वो कोई लकड़ी खड़ी कर देते हैं और उसके हाथ से दो निकाल देते हैं और उसके ऊपर थोड़ा सा काले रंग का कपड़ा चढ़ा देते हैं।
अब उससे वो मर्द लगे,
कि वो लगे कि कोई आदमी है,
तो
जिसकी वजह से वो परिंदे भी उससे डरते हैं, दूर रहते हैं। तो इस तरह तरीकेकार को, इन टोटकों को अपनाना शरीयत मुतारा ने नाजायज करार नहीं दिया। तो इस तरह भी नजरे बद के असर से अपनी अशिया को बचाने में कोई हर्ज नहीं है।
ठीक है, तो बेजान में तो अब कई चीजें हैं, आपकी गाड़ी भी है, आपके मोबाइल भी हैं, आपके मकानात भी हैं, और लोग मुख्तलिफ तरीके अपनाए हुए होते हैं। गाड़ियों के साथ भी इसी तरह मकानात हैं, तो उसके ऊपर कोई बर्तन उल्टा करके रखते हैं, मट्टी के बाद बर्तन जो मटके टाइप के होते हैं, इनको या हंडिया को लिया, उसी को मकान की मेन चोटी पर उसको रख दिया, तो जो सामने देखने वाला आया तो उसकी नज़र उस पर भी पड़ेगी। इसी तरह गाड़ियों में आपने बकसर देखा होगा छोटे छोटे वो खुस्से टाइप के, वो जूते टाइप या चमड़े के बने हुए, वो लटका के रखते हैं। अरे रक्षे वाले बड़े करते हैं, वो तो लाजमी इसको वो करेंगे, तो क्या कहेंगे आप?
रक्षे वाले अमूमी तौर पर थोड़ा सा माली हैसियत के अतबार से थोड़ा लेवल उनका कम होता है, तो किस तरह इन लोग
जमा पूंजी करके ये रक्षा
लेते हैं, अब उसी से उनका रोजगार होता है। अब वो चाहते हैं कि हमारा ये रोजगार किसी की नजरों में ना आ जाए और हमारा रोजगार टूट ना जाए, तो वो भी नजरे बद से के असर से रोकने के लिए कोई ना कोई जूता वगैरह इस तरह पीछे बच्चे के छोटे साइज का कोई जूता लटका देते हैं। तो अब वो ये है कि भले रक्षा कितना ही अच्छा है, लेकिन साथ में वो जूता भी लटका हुआ है, तो वो नजरे बद के असर को रोकने के लिए एक सूरत यूं अपनाते हैं। तो ये अवामी टोटके हैं, अगर किसी को इससे लगता है कि नजरे बद का असर यूं खत्म हो जाता है तो इसमें कोई हरज नहीं है। लेकिन नजरे बद के असर से बचने के, बचाने के, अपनी अशियाओं का तहफ्फुज़ करने के लिए हमें कुरान और सुन्नत में जो दुआएं वारिद हैं उनकी तरफ भी आना चाहिए। अब हम घर से बाहर निकलते वक्त की दुआ ना पढ़ें, ठीक है, खाना खाते वक्त बिस्मिल्लाह ना पढ़ें, इस पीते वक्त कोई चीज़ पी रहे हैं बिस्मिल्लाह ना पढ़ें, तो इन चीज़ों के भी साइड इफ़ेक्ट होते हैं कि अल्लाह तबारक व तआला का नाम लेके घर में दाखिल हों, शैतान के असर से महफूज रहेंगे। अल्लाह ताला का नाम लेके घर से बाहर निकलें, एक मखसूस दुआ है जो घर से बाहर निकलने की है, इसकी बरकत से फिरिश्ते हिफाजत कर रहे होते हैं। इसी तरीके से जब हम काम शुरू करें, बिस्मिल्लाह पढ़ के काम का आगाज़ करें, सफ़र कर रहे हैं उसकी दुआ पढ़ें, तो ये सारी दुआएं इंशाल्लाह हमारे अमवाल की, हमारी चीज़ों की, हमारी जान की, हमारे घर वालों की हिफाजत का एक बेहतरीन जरिया बनेगी। तो अब ये कि इन चीज़ों की तरफ भी हमें आना चाहिए, टोटके अपनी जगह, लेकिन टोटकों के साथ साथ दुआएँ, अमल नेक, ठीक है, ये भी आदमी को बुराइयों से बचाते हैं।
माशाल्लाह, कई इस तरह की चीज़ें, और हदीसे तैयबा में भी बयान फरमाया गया ना कि अपने माल को महफूज कर लो ज़कात की अदायगी करके, मालों को बचा लो ज़कात की अदायगी करके, और अपने मरीजों का इलाज करो सदका करके। आदमी दवाई भी खरीदता है, ये चीज़ें भी करता है, लेकिन मर्जों का एक इलाज सदके के जरिए भी है। तो माल की हिफाजत का एक अहम तरीन तरीका वो ज़कात की अदायगी का भी है कि ज़कात अदा ना करे, जिन जिन अमवाल पर ज़कात है वो अदा ना करे, और फिर दीगर लवाजमात कुछ कर ले कि मेरा माल महफूज भी रहे, इसमें और बरकत हो जाए, तो वो हकीकतन कोई बरकत नहीं है और वो माल महफूज भी नहीं है जिस माल का फ़र्ज ही अदा ना हो। और ज़कात का पैसा किसी भी माल में शामिल हो जाए, यानी जिस माल में ज़कात बनती थी और नहीं निकाली तो ज़कात का पैसा इस माल में, मिसाल के तौर पे आपके अकाउंट में 5 लाख पड़े हुए हैं, अब 5 लाख की इनकी ज़कात जो बनती थी तो नहीं दी, तो ज़कात का पैसा उस पैसे में शामिल
12,500 रुपये,
12,500 रुपये तो ज़कात का पैसा उसमें शामिल रहा। अच्छा, ये भी शरा में बयान किया गया कि वो आदमी जो ज़कात का हकदार नहीं है और वो ज़कात اپنے لیے لے لے, اور اس نے وہ زکات لے کر اپنے مال میں شامل کر لیا. تو فرمایا زکات کا مال جس میں بھی شامل رہے گا نا اس مال کو ہلاک کرے گا. اب یہ چاہے اس کا مال ہے یا اس کا مال ہے, تو دونوں طرح کی اس کی شرح یہ بیان کی گئی ہے. تو اچھی نیتوں اچھے ارادوں کے ساتھ اللہ کے ان فرائض پر جب ہم عمل کریں گے تو انشاءاللہ العزیز ہمارے اموال کی حفاظت وہ رہے گی. صدقہ دیں گے صحت کے اعتبار سے بھی اور دیگر اعتبار سے بھی انشاءاللہ مرضوں سے حفاظت بھی رہے گی, اور اگر مریض ہیں تو ان کا علاج وہ صدقے کے ذریعے بھی کیا کریں انشاءاللہ. جو وہ دوائیاں ہم کھا رہے ہیں اس میں بھی اللہ برکت پیدا فرما دے گا. دوائی میں برکت کا یہ مطلب نہیں ہے کہ دوائیاں بڑھ جائیں گی, دوائی میں برکت کا مطلب یہ ہے کہ دوائی چھوٹ جائے گی یا کم ہو جائے گی یا دوائی کا اثر وہ ظاہر ہو جائے گا. بہت سے لوگ کہتے ہیں دوائی سے پہلے بسم اللہ نہیں پڑھنی چاہیے کہ اور برکت اس میں آ جائے گی, تو دوائی میں کیا برکت یہی کہیں گے؟
دوا میں تاثیر فی نفسی تو نہیں ہے
جی,
یہ تو اللہ تبارک و تعالیٰ ہی دوا میں تاثیر پیدا کرے گا کہ وہ مرض تک پہنچے اور اس کا ازالہ کر دیں.
ٹھیک ہے,
اللہ تبارک و تعالیٰ کا نام اپنے کھانے پینے کی اشیاء پر, اور جو دوا ہم استعمال کر رہے ہیں اس دوا کے استعمال کے وقت بھی اللہ تعالیٰ کا نام لیں, انشاءاللہ دوا اپنا اثر کرے گی اور اللہ تبارک و تعالیٰ کے نام کی برکت ظاہر ہوگی.
ٹھیک ہے, کچھ میسیجز بھی شامل کرتے ہیں پروگرام میں, اور ایک سوال یہ ہے کہ کہتے ہیں کہ نماز میں پہلی رکعت میں بڑی سورت اور اگلی اس سے اس میں چھوٹی سورت, پھر اس سے اگلی رکعت میں پڑھنا ہے تو پھر اس سے چھوٹی سورت کا انتخاب کریں. تو چلے ان کا سوال کچھ اور میں مزید واضح کر دیتا ہوں کہ یہ تو ہے کہ پہلی رکعت میں بڑی سورت بعد والی میں چھوٹی, اب اگر برابر برابر ہی پڑھتے جائیں ٹھیک ہے, کہ یہ انتخاب کرنے میں کہ تیسری رکعت اب سنت پڑھ رہے ہیں تیسری رکعت میں بھی صورت ملانی ہے تو اب کیا اس سے بھی چھوٹی یہ ان کو سوچنا پڑے گی؟
لیکن اس میں چھوٹی کی طرف کے پہلی رکعت کے مقابلے میں دوسری میں چھوٹی ہو یہ ضروری نہیں ہے, یہ ہے کہ بہت زیادہ ڈفرینس نہ ہو.
ٹھیک ہے,
کہ پہلی صورت مثال کے طور پہ آپ نے اما یتساءلون پڑھ لی پوری صورت
لگ رہے پڑھیں,
اور دوسری میں انا آتینا عقل کا اثر پڑھ لی, اب پہلی رکعت آپ نے پڑھی پانچ منٹ اس میں تلاوت کی اور دوسری کے اندر آپ نے آدھا منٹ بھی نہیں لیا, تو اس طرح ڈفرینس نہ ہو. تو بڑی صورت اگر پہلے میں پڑھی ہے تو دوسری رکعت میں بھی اتنی پڑھیں کہ جو اس کے قریب قریب برابر برابر لگے.
ٹھیک ہے, یا اس سے کچھ
اس سے یا کچھ کم ہو, یعنی اس سے زیادہ نہ ہو,
صحیح,
اس سے کچھ کم ہو یا اس کے مساوی ہو.
ٹھیک ہے, لیکن یہ جو پوچھنا چاہ رہے ہیں یہ کہہ رہے ہیں کہ اس سے برابر یا اس سے کچھ کم بری, اب تیسری رکعت میں اس سے بھی کم والی یہ ضروری ہے یا برابر برابر؟
ضروری نہیں ہے, مطلب یہ چاروں رکعتوں میں ایک جیسی صورتیں جو مساوی ہوں آیات وغیرہ کے اعتبار سے حروف کے اعتبار سے, یا ان میں زیادہ فرق نہ سمجھا جاتا ہو. ٹھیک ہے, بھلے وہ کم زیادہ ہیں لیکن زیادہ فرق نہ سمجھا جاتا ہو تو اس میں حرج نہیں ہے. جیسے پہلی رکعت میں سورہ فلق پڑھی,
ٹھیک ہے,
اور دوسری رکعت میں سورہ ناس پڑھی, اب اس میں پانچ آیتیں ہیں اس میں چھ آیتیں ہیں, لیکن کچھ الفاظ کا فرق ہے کہ سورہ ناس میں سورہ فلق کے مقابلے میں الفاظ زیادہ ہیں لیکن اتنے زیادہ نہیں ہیں کہ وہ بالکل نمایاں فرق ہو.
نمایاں فرق اس کا جو
اس میں کوئی حرج نہیں.
ٹھیک ہے, اسی طرح ایک ہی صورت اگر کوئی, جیسے بہت سے نمازی ایک ہی صورت زبان پر ہوتی ہے اور وہ فرائض میں بھی ایک ہی صورت کو پڑھتے ہیں, عام طور پہ سورہ اخلاص آپ نے اما یتساءلون کی مثال دی ہے سورہ نبا, اور پڑھنا چاہیے ویسے مدنی چہر کے ناظرین جب ہم اپنی نماز پڑھ رہے ہیں. ایک امام ہے, امام کے لیے کچھ اور بھی تقاضے, شریعت اس ان کے لیے یہی کہتی ہے, حدیث پاک میں ہمیں تعلیم بھی یہی دی گئی ہے کہ نماز میں کام کاج والے بھی آتے ہیں, بوڑھے بھی آتے ہیں, کئی مسافر بھی شامل ہوتے ہیں, تو امام کے لیے تو ایک بنا دیا گیا کہ وہ کس انداز سے نماز پڑھائے کہ سب کی خیال کرے اور اس انداز سے وہ نماز پڑھائے, لیکن جب انفرادی نماز ہم پڑھ رہے ہوں تو رسول اللہ صلی اللہ علیہ وسلم کی اپنی تعلیم, آپ کا اپنا عمل ہمارے لیے, کہ بسا اوقات جو روایات میں بیان کیا گیا سورہ بقرہ سورہ آل عمران سورہ نساء ایک ایک رکعت میں رسول مکرم صلی اللہ علیہ وسلم اسے تلاوت فرمایا کرتے تھے, یعنی اپنی الگ سے حجرہ مبارک میں نماز پڑھ رہے ہیں اپنے گھر پہ پڑھ رہے ہیں تو آپ کی تلاوت کا یہ انداز بھی کتابوں میں روایات میں بیان کیا گیا ہے. تو یہ ہمیں بھی اپنے اندر اس طرح کا شوق پیدا کرنا چاہیے
اور مختلف صورتیں پڑھیں گے تو نماز کے اندر دل جمی بھی ہوگی اور نماز میں دل بھی لگے گا۔ بہرحال سوال یہی تھا کہ اگر سورہ اخلاص ہی کسی نے چاروں رکعتوں میں پڑھ لی نماز ہو جائے گی اس کی؟
اگر ایک ہی سورت کا تکرار کیا ہے اور وہ نفل نماز ہے تو اس میں تو حرج نہیں ہے۔
ٹھیک ہے،
البتہ اگر فرائض ہیں یا جیسے وتر نماز پڑھ رہے ہیں تو اس کے اندر پھر ہر رکعت میں دوسری سورت کا انتخاب کریں کہ جو ایک سورت پہلی رکعت میں پڑھی ہے جان بوجھ کر وہی سورت دوبارہ پڑھنا یہ مکروہ تنزیہی ہے، اس سے بچنا چاہیے۔ کوئی نئی سورت پڑھیں، ہاں اگر کسی کی زبان پہ یہی سورت دوبارہ جاری ہو گئی
صحیح،
اب حکم یہ ہے کہ اس سورت کو چھوڑ کر اب کسی بعد والی سورت کو نہ پڑھیں، اسی سورت کو مکمل کریں۔
ٹھیک،
اب کوئی حرج نہیں ہے کہ جو کراہت ہے وہ فرض اور وتر نماز میں جان بوجھ کر کوئی ایک ہی سورت کا تکرار کرتا ہے اس میں ہے، اور بلا قصد اگر وہی سورت جاری ہو گئی جو پہلی رکعت میں پڑھ چکے ہیں تو اب حرج نہیں ہے۔
نہیں،
اور اب حرج اس میں ہے کہ اس کو چھوڑ کر اب دوسری سورت کی طرف جائیں گے۔
ٹھیک ہے، یہ نہیں کر سکتے، یہ نہیں کرنا،
یہ نہ کر۔
اور مکروہ تنزیہ کے ہونے کی صورت میں نماز ہو جائے گی؟
نماز تو بہرحال ہو جاتی ہے۔
ٹھیک ہے، اسی طرح نماز میں پہلی سورہ ناس نکل آئی، آپ شروع کی نماز اور پڑھ رہے ہیں اور سورہ ناس ہی ابتدا سے ہی ہوگی، تو اب کیا کریں؟ اگر پیچھے سے پڑھتے ہیں تو وہ ترتیب برعکس ہو جائے گی، تو کیا کرنا چاہیے؟
اب ایسے میں اگر کسی نے پہلی رکعت میں سورہ ناس پوری پڑھ لی، اب دوسری رکعت کے اندر بھی سورہ ناس ہی وہ پڑھے گا، ٹھیک ہے، تو اب اس کو سورہ فلق کی طرف یا اور الف لام میم وغیرہ جو سورہ بقرہ کی ابتدائی آیات ہیں اس کو نہیں پڑھے، یہ سورہ ناس ہی کو اب دوسری رکعت کے اندر پڑھے گا۔
ٹھیک ہے، ایک میسج یہ جمیل صاحب آیا کہ جس کمرے میں ٹی وی ہو تو نماز ہو جاتی، اب انہوں نے اتنا ہی لکھا، اب ٹی وی بند پڑا ہوا ہے، اور یا پوچھنا یہ مقصود ہوگا کہ ٹی وی بھی آن ہے اور اس دوران نماز بھی پڑھنا، تو وہاں پڑھنی چاہیے نہیں پڑھنی چاہیے، کیا کرنا چاہیے؟
نماز پڑھنے والے کو ایسی جگہ کا انتخاب اپنے گھر میں کرنا چاہیے نماز پڑھنے کے لیے کہ جہاں شور و غل نہ ہو، جہاں نمازی کی توجہ نہ بٹتی ہو۔
ٹھیک ہے،
تو اگر بڑا گھر ہو تو اس کے اندر نماز پڑھنے کا ایک مخصوص روم بنایا جا سکتا ہے، عام طور پہ لوگ بنا بھی لیتے ہیں، لیکن اگر نماز پڑھنے کے لیے اور کوئی جگہ نہیں ہے، ایک ہی روم ہے، ادھر ٹی وی چل رہا ہے اور کوئی نماز پڑھ رہا ہے، بالفرض مدنی چینل کا سلسلہ ہی جاری ہے، دار الافتاء اہل سنت ہی کا سلسلہ چل رہا ہے، اب کوئی نماز بھی پڑھنا چاہتا ہے تو نماز پڑھے گا، ادھر مسئلہ بھی بیان کیا جا رہا ہوگا، تو یقیناً ایک نمازی اگر وہ سماعت رکھتا ہے تو نماز پڑھتے ہوئے اس کو اس کے کانوں میں مدنی چینل سے بیان کیا جانے والا کوئی مسئلہ، نعت شریف چل رہی ہوگی وہ، یا کوئی بیان آ رہا ہوگا وہ، اس کی توجہ بٹنے کا سبب بنے گا۔ تو ایسے موقع پر اگر نماز کا وقت ابھی باقی ہے، مکروہ وقت بھی ابھی نہیں ہے، تو اور سلسلہ یا کوئی مسئلہ خاص اہم ہے اس کو توجہ سے سن لیں،
ٹھیک ہے،
اس کے بعد اس کو آف کر دیں اور نماز پڑھ لیں۔
صحیح،
تو اس طریقے کار سے ہمیں نماز پڑھنی ہے کہ ہماری نماز میں بھی خلل نہ آئے، اور اگر کوئی دینی مسئلہ ضروری بیان کیا جا رہا ہے تو وہ بھی مس نہ ہو۔ ہاں اگر وقت ہی کم رہ گیا یا تاخیر کریں گے تو مکروہ وقت شروع ہو جائے گا، تو پھر ایسی صورت میں ٹی وی کو آف کر دیں، ٹھیک ہے، اگرچہ تلاوت قرآن ہی آ رہی ہو اس موقع پہ اس کو آف کریں اور توجہ کے ساتھ نماز پڑھیں، نماز پڑھنے کے بعد پھر آپ اپنا وہ دینی پروگرام جو دیکھ رہے تھے اس کو دوبارہ دیکھ سکتے ہیں۔
اب ہوتا یہ ہے کہ ایک نے نماز پڑھنی ہے اور ایک ٹی وی دیکھ رہے ہیں، اسی طرح گھر میں خواتین بھی ہیں تو ظاہر ہے کچھ نماز پڑھنی ہے، کچھ پڑھ چکی ہیں، ٹھیک ہے، اب یہ والا ایک مشکل معاملہ ہو جاتا ہے، تو یہ ان سے ریکویسٹ کریں کہ آپ بند کر دیں یا پھر اپنی جگہ چینج کر لیں۔
یہی ہے کہ یعنی نماز میں بھی خلل نہ آئے، اور ترجیح اس وقت کس کو دینا زیادہ ضروری ہے اس فارمولے کو سامنے رکھیں کہ نماز میں طویل وقت باقی ہے، مکروہ وقت بھی نہیں ہے، بعد میں بھی پڑھی جا سکتی ہے، تو پھر اس چیز کو ترجیح دے دی جائے جو اس وقت ایک شرعی مسئلہ بیان کیا جا رہا ہے یا بہت اچھا بیان آ رہا ہے اور اس کو سن، ایک
گھر میں
ایک ماحول بن جاتا ہے، سن اب کوئی آ کے وہیں پہ مصلی بچھا کے نماز پڑھنا شروع کر دے تو یہ دیگر لوگوں کے لیے پھر آزمائش کا سبب بن جائے گا، تو اپنی نماز میں بھی خلل نہ آئے، اور جو لوگ ایک مسئلہ سن رہے تھے، بیان سن رہے تھے، رکعت طاری ہے، نعت شریف سنائی جا رہی ہے، اب آپ آ کے اپنا مصلی بچھا کے میں نماز پڑھوں گا یہ سب بند کریں، तो थोड़ा सा इस चीज में अपने घर वालों का भी लिहाज रखें और अपनी इबादत को भी यानी बेमजा ना होने दें।
ठीक है,
ऐसे मौके में बदमजगी होनी है, फिर नमाज पढ़ते वक्त भी गुस्सा आ रहा होगा कि अब मैंने नमाज इन्होंने फिर शुरू कर दिया, अब मैं नमाज पढ़ के यूं करूंगा तो यूं करूंगा, फिर आप नमाज पढ़ें क्या कर रहे
हैं। हदीस पाक में ना अन तअबुदल्लाह का अन्नक तरा, कि अल्लाह की तुम इबादत ऐसे करो जैसे तुम गोया के देख रहे हो, फइन लम तकुन तराहु फइन्नहु यराक, और ये तुम्हारी कैफियत नहीं है तो ये तो यकीन बनाओ कि रब देख रहा है। और एक हदीस पाक में ये इरशाद फरमाया कि जब आदमी नमाज पढ़ता है फिर उसकी कसदन इधर उधर तवज्जो लेकर जाता है तो अल्लाह रब्बुल आलमीन उस बंदे को ये इरशाद फरमाता है, ए इब्ने आदम, यानी अल्लाह की रहमत उसकी तरफ मुतवज्जे हुई और वो आदमी तवज्जो अपनी किसी और तरफ लेके जा रहा है, तो उसे कहा जाता है ए इब्ने आदम के इससे बढ़कर, यानी ये रहमत इलाही के जो हुसूल का जरिया, इससे बढ़कर और क्या चीज है जिसकी तरफ तवज्जो लेके जा रहे हैं। तो मफहूम अर्ज कर रहा हूं, दो तीन बार ये सदा होती है, जब आदमी अपनी तवज्जो दोबारा नमाज की तरफ नहीं लाता तो रब की रहमत भी रुख अपना मोड़ लेती है, तो इसलिए कोशिश यही करनी चाहिए नमाज तवज्जो के साथ, दिल जमी के साथ और खुशु खुजू के साथ अपनी नमाज को अदा किया जाए। जी मजीद कुछ सवाल अगले
जी हजूर, ये पूछना था कि ये जो नफी रोजे मसल भी रजब शरीफ रखे जा रहे हैं तो इसमें नियत जो है वो मतलब बंदा ये कर सकता है कि जो अगर मेरा जिंदगी में कभी नमाज शरीफ रोजा मतलब रह गया था या मतलब सजा हो गया तो उसकी नियत साथ अगर वो कर सकता है करीब अदा हो जाए रह गया तो।
जी नफली रोजों में कजा की नियत, ये बहुत सवाल आता है जब भी कोई नफली रोजे रखने के हवाले से कुछ अयाम आते हैं तो दोनों क्या कजा और वो दोनों शामिल हो सकते।
माह रजबुल मुरज्जब आमतौर पे नफिल रोजों का अहतमाम किया जाता है, लेकिन जिनके जिम्मे फराइज बाकी हैं तो उन्हें चाहिए कि अपने फर्ज रोजों को तरजीह दें, क्योंकि इस तरह रिवायात का खुलासा है कि जिसके जिम्मे पे फराइज बाकी हों और वो नवाफिल अदा करता है तो उसके वो नवाफिल का सवाब रुका रहता है, मौकूफ रहता है, तो अपने फराइज की तरफ तवज्जो दें। अब जैसे माह रजबुल मुरज्जब में आप रोजा रख रहे हैं तो इनको फर्ज रोजों की नियत से ही रखें।
ठीक है,
ठीक है, तो आपका ये कजा जो पिछले साबिका रोजे के किसी के बाकी हैं तो वो अदा हो जाएंगे। अब माह रजबुल मुरज्जब में रोजों की जिन जिन तारीखों में रोजा रखने की तरगीब दिलाई है तो उन तारीखों में आप रोजा रखेंगे और लेकिन आपकी नियत नफिल और फर्ज दोनों की ना हो, आपकी नियत होनी चाहिए कि मैं फर्ज रोजा रख रहा हूँ।
ठीक है,
तो आपका फर्ज रोजा अदा हो जाएगा, लेकिन वो वक्त रोजे का मतलूब वक्त है तो इंशाल्लाह उसका सवाब भी हासिल,
किसी खास दिन की जो नफली फजीलत मिली है वो भी कुछ उसको बरकत हासिल होगी।
जैसे कि मिसाल के तौर पे 10 मुहर्रमुल हराम का रोजा रखना ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से साबित है, इसकी फजीलत भी अहादीस करीमा में बयान की जाती है। अब अगर कोई 10 मुहर्रमुल हराम को कजा रोजा रखता है तो उसका कजा रोजा अदा हो जाएगा, तो 10 मुहर्रमुल हराम को जो रोजा रखने की फजीलत है वो भी इसे हासिल हो जाएगी। तो नियत ये ना करे कि मैं कजा और नफिल दोनों रख रहा हूँ, नियत इसको अपने फर्ज ही की रखनी है, लेकिन वो वक्त खास एक फजीलत का हामिल है तो इंशाल्लाह वो फजीलत भी हासिल हो।
अच्छा, जैसे इन्होंने कहा कि अगर कोई जिंदगी में रह गया हो तो मेरा वो, वरना फिर नफिल तो है ही,
इस तरह ये नियत को डामाडोल ना करें,
डबल कर
आप वाजे करें कि मेरा कोई रोजा
जो आखिरी रहता है,
जो भी रोजा मेरा रहता है मैं वो कजा रोजा अदा कर रहा हूँ, ये नियत फाइनल रखें।
ठीक है,
तो नियत के अंदर डामाडोल अगर है तो ये, नहीं है तो ये, यूं नियत में डबलिंग ना करें।
ठीक है जी, मजीद सवाल।
मेरा ये सवाल है कि सर जो बच्चा पैदा होता है फौत हुआ, क्या उसका जनाजा जायज है और उसको गुस्ल देना भी जायज है और उसको दफनाना कब्रिस्तान में चाहिए या कहाँ पर, ये सवाल है।
फौत शुदा बच्चा पैदा हुआ है, गुस्ल नमाज जनाजा,
नमाज जनाजा के लिए ये शर्त है कि मुसलमान के हाँ जो बच्चा है वो जिंदा पैदा हुआ हो, फिर उसकी नमाज जनाजा पढ़ी जाएगी। तो नमाज जनाजा की शर्त चूंकि नहीं पाई जा रही और वो बच्चा फौत शुदा ही दुनिया में आया है तो इस सूरत में उसका जो मसनून गुसल है, उसका जो मसनून कफन है, वो तो खास अब उसकी रियायत ज़रूरी नहीं है। तो उसको अगर कोई आलाइश है तो उसको धो दिया जाए, उसको कपड़े में लपेट दिया जाए, उसे मुसलमानों ही के कब्रिस्तान में दफन किया जाएगा। बाज़ लोगों में ये मशहूर है कि ऐसे बच्चे जो इंतकाल शुदा ही फौत शुदा ही दुनिया में आते हैं तो इनको मुसलमानों के कब्रिस्तान में नहीं दफनाते, तो ये सोच ही गलत है। ये मुसलमान की औलाद है, मुसलमानों के यहाँ पैदा हुआ है, इसको मुसलमानों ही के कब्रिस्तान में तदफीन की जाएगी। हाँ, इसकी जनाजे की नमाज नहीं है। इस बच्चे का अल्लाह की बारगाह में क्या दर्जा मकाम होगा, तो हदीस करीमा से हमें पता चलता है, वो बच्चा जो अभी पूरा अपनी माँ के पेट में बना भी नहीं है, कच्चा बच्चा, तो हदीस करीमा में बयान किया गया है कि ये अल्लाह ताला की बारगाह में हाजिर होगा। अल्लाह ताला इसको फरमाएगा कि जन्नत में दाखिल हो जा, तो ये अल्लाह तबारक व ताला से जिद करेगा, मैं उस वक्त तक दाखिल नहीं होऊंगा जब तक अपने माँ बाप को भी साथ ना ले जाऊँ। तो अब ये इस कदर अल्लाह ताला से जिद करेगा, अल्लाह ताला कहेगा तू चले जा, वो कहेगा नहीं, मैं जब तक अपने माँ बाप को साथ ना ले लूँ उस वक्त तक जन्नत में नहीं दाखिल होऊंगा। तो अल्लाह ताला फरमाएगा एक कच्चे बच्चे अपने माँ बाप को साथ ले और जन्नत की तरफ चले जा।
क्या बात,
तो ये छोटे कच्चे बच्चे, नाकिसुल खलकत, जो बच्चे दुनिया में आने से पहले ही फौत हो जाते हैं या फौत शुदा ही दुनिया में आते हैं, तो ये माँ बाप के लिए आखरत में नजात का एक सबब बनते हैं। ऐसे मौके पे वालदेन को यकीनन सदमा बहुत होता है। इस मौके पे बेसब्री ना हो, जजा फजा ना हो, ना शुक्री के जुमले ना बोले जाएं, तो इंशाल्लाह ये बच्चे फिर अल्लाह ताला की बारगाह में इनकी शफात करेंगे
माशाल्लाह।
अब जो आखरत में इतना काम आने वाला बच्चा हो उसके साथ हमारा मुआशरा क्या सोच रखा हुआ है कि इसको मुसलमानों के कब्रिस्तान में दफन ना किया जाए।
और बाज ये होते हैं कि कब्रिस्तान के बिल्कुल कोई किनारा ढूंढा जाए, इधर वाला या उधर वाला, खैर अगर कब्रिस्तान की हुदूद में हो, लेकिन ये तसव्वुर कि इसको बीच में या इसको हम अपनी कब्रों के साथ नहीं दफन
करते, इसको साइड में ही रखो
जी यूं,
यानी ये तसव्वुर दीन इस्लाम में नहीं है कि इस बच्चे की कोई वैल्यू ही नहीं है, इसको मुसलमानों के कब्रिस्तान में ही दफन ना करो, या इसको कब्रिस्तान में अगर दफन करना है तो बिल्कुल कोने खांचे में दफन कर दें, तो ये एक वैल्यू है इसकी, इसकी हैसियत है, और ये अपने माँ बाप के लिए कल बरोज़ क़यामत शफात का जरिया बनेगा। तो इसलिए इस बच्चे को ये अलग हकामे के जनाजा नहीं है, ये अलग हकामे के इसका मसनून गुसल कफन दफन का सिलसिला नहीं है, लेकिन इसका ये मतलब भी हरगिज़ नहीं है कि ये कोई छीतड़ा है, ये कोई मुर्दार चीज़ है जिसको फेंक दिया जाए, ऐसी ज़मीन में डाल दिया जाए, ऐसा नहीं। ये मुसलमान की ही एक औलाद है, बल्कि यहाँ तक हुक्म शफीक साहब के ऐसे बच्चों के भी नाम रखे जाएँ,
नाम रखे जाए,
तो इस तरह के बच्चों के भी नाम रखना शरीयत को मतलूब है। तो गौर कीजिए कि शरीयत मुतहरा ने इस बच्चे को भी हैसियत दी
माशाल्लाह। मदरसा के नाज़रीन, आपने सुना बच्चे भी शफात करेंगे, तो जब ये छोटे बच्चे या ये कच्चे बच्चे ये भी शफात करेंगे तो फिर हमारे नबी सच्चे क्यों नहीं शफात फरमाएंगे, उन्हीं की तो शफात शफात कुबरा है। और जब उनको शफात का इज़्ज़त मिलेगा, ये बकिया की शफातें बाद में हैं, अम्बिया इकराम अलैहिस्सलाम भी शफात फरमाएंगे, शुहदा भी करेंगे, उलमा भी करेंगे, अउलिया भी करेंगे, ये बच्चे भी करेंगे, हुफाज भी करेंगे, ये शफातें बाद में हैं। सबसे पहले शफात वो हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की शफात है। तो हैरानगी इस बात पर होती है कि इस तरह की रिवायात पढ़ने वाले भी, ये चीज़ें सब बयान करने वाले, सुनने वाले, सुनाने वाले, वो ये जानते हुए कि ये शफातें हैं, हाफिज़ के लिए भी शफात है, इसके लिए भी शफात है, शहीद के लिए भी शफात, वो भी शफात करेगा, जब ये सारे करेंगे तो इमामुल अंबिया, सैयदुल अंबिया, खातमुन नबीजीन, जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, वो शफात क्यों नहीं फरमाएंगे। तो हमारा ईमान अकीदा ये कि सबसे पहले उन्हीं की शफात, और उन्होंने ही फरमाया अना अव्वलु शाफिइन यौमल कियामा, क़यामत के दिन सबसे पहले शफात वो मेरी शफात होगी। अल्लाह रब्बुल आलमीन हम सबको नबी पाक अलैहिस्सलाम की सच्ची पक्की गुलामी नसीब फरमाए। जमील साहब ने बात की, तदफीन की भी बात हो गई कि तदफीन भी बच्चे को कब्रिस्तान में ही किया जाएगा, इस बच्चे का अकीका होगा?
अकीका ये शुक्राने नेमत है,
ठीक है,
और अकीका उस वक्त किया जाता है, उस बच्चे का किया जाता है कि जो वक्त अकीका जिंदा है,
ठीक है,
तो
यानी नेमत उस वक्त मौजूद है,
उसी वक्त वो नेमत मौजूद है, उसी का शुक्र आदमी अदा कर रहा होता है, تو اس اعتبار سے عقیقہ ہوتا ہے. اب کوئی بچہ فوت شدہ ہی دنیا میں آیا، یا ایک بچہ جو پیدا ہوا 6-8 دن تک زندہ رہا، پھر بیماری لاحی کوئی اور وہ انتقال کر گیا، اب وہ بھی دنیا سے چلا گیا. اب فوت شدہ ہونے کی حالت میں اب اس کا عقیقہ نہیں ہوگا، اب جو عقیقے کا جو وقت ہے وہ یہاں پہ چلا گیا. تو اس لیے عقیقہ انہی بچوں کا کیا جا سکتا ہے کہ جو زندہ ہیں، حیات ہیں، تو ان کا عقیقہ کریں. اور عقیقہ کرنے کے بڑے فوائد ہیں کہ عقیقہ کرنے کے ذریعے سے بچے بہت سارے امراض سے محفوظ رہتے ہیں، شیطان کے اثر سے محفوظ رہتے ہیں، اور اسی طرح یہ بچے اپنے والدین کی شفاعت بھی کرتے ہیں. یہ خصوصی طور پہ جن بچوں کا عقیقہ کیا جاتا ہے ان کی ایک مخصوص شفاعت ہے جو والدین کے لیے وہ کر رہے ہوتے ہیں.
اور اس کی تو یہ وعید بھی ہے کہ طاقت بھی تھی اور عقیقہ بچے کا نہیں کیا، اور اس نے وقت بھی عقیقے کا پا لیا، یعنی اتنے دن وہ زندہ بھی رہا کہ 7 دن تک وہ بچہ زندہ رہا، حیات رہا، اور پھر بھی والد نے عقیقہ نہیں کیا اور پھر بچے کا انتقال ہو جاتا ہے. تو اب اس شفاعت سے محرومی ہے، جو والد کو بطور خاص وہ بچے کی جو خاص شفاعت ملنی ہوتی وہ اس سے محروم رہے گا. استطاعت بھی تھی، طاقت بھی تھی، اور بچے نے عقیقے کا وقت بھی پا لیا. تو اس لیے گزارش یہی ہے کہ جلد سے جلد، یعنی 7ویں دن عقیقہ کرنا اچھی بات ہے، بہتر ہے. نہیں کر سکے آپ 10ویں دن کر رہے ہیں، زیادہ بہتر یہ کہ پھر 14ویں دن کریں، 21ویں دن کریں، 28ویں دن کریں. جب بچہ پیدا ہوا اس سے ایک دن پہلے آپ عقیقہ کر لیں. جمعے کو پیدا ہوا تو جمعرات کو عقیقہ کریں، جمعرات کو پیدا ہوا تو بدھ والے دن. تو کبھی بھی کریں گے بدھ والے دن تو وہ 7واں دن ہی گھوم کے آ جائے گا. تو کوشش کر کے یہ عقیقے والی سنت مستحبہ پہ بھی عمل کر لینا چاہیے. جی مزید سوال.
میرا نام محمد ابوبکر عطاری ہے. مفتی صاحب کی بارگاہ میں سوال ہے کہ اگر تیمم کرنا ہو اور مٹی پاک نہ ہو تو نجاست والی مٹی سے تیمم کر سکتے ہیں؟ جو آپ ارشاد فرما دی.
کمارے پاکی حاصل کرنی انہوں نے تیمم کر کے، تو اب وہ مٹی بھی نہ پاک ہے.
قرآن پاک میں خاص کر اس لفظ کو ذکر کیا گیا ہے، فتیمموا صعیدا طیبا، تو پاک مٹی سے تیمم کرو. تو اگر کوئی مٹی ناپاک تھی تو ناپاک مٹی سے تیمم نہیں کر سکتے، ناپاک مٹی سے تیمم نہیں ہوگا. مٹی کا پاک ہونا تیمم کے لیے ضروری ہے.
اور ایسا بھی تو نہیں ہوگا کہ یہ جو کہہ رہے ہیں اب، یہ واللہ اعلم کہ پوری ہر طرف مٹی یا زمین کی جنس سے کوئی چیز یا دیواریں یا یہ سب چیزیں، کیا ناپاک کیا کہتے ہیں آپ اس سوال کو؟ میں تھوڑا سا کنفیوز ہوا ہوں یہ سوال سن کے. یعنی بعض کا تو ایسی کیفیت ہو سکتی ہے کہ شاید واقعی ایسی جگہ ہو، لیکن یہ کیا تصور ہو سکتا ہے؟ یا بچے نے سوال کیا یا بچے کو کسی نے اپنے سوال کا وکیل بنایا ہے؟ تو یہ کوئی ایسی کہ پوری پوری چیزیں ناپاک کیسے تصور کر لیں؟
اب اس میں دیکھیں بچے کا ذہن ہے، اب اس کو جو سوال جیسا بتایا گیا شاید بچے نے اس کے مطابق سوال کیا ہے. میرا مشورہ یہی ہے کہ اگر گھر کی خاتون نے کوئی سوال کیا ہے تو انہوں نے بچے کے ذریعے سوال سلسلے میں شامل کروایا ہے، تو انہیں چاہیے بچے کو بچے کے ذریعے سے دارو الافتاء اہل سنت کال کروائیں. ٹھیک ہے، یا اپنے جو محارم ہیں گھروں پہ ہوتے ہیں تو ان کے ذریعے دارو الافتاء اہل سنت کے جو فون ٹائمنگز ہیں ان میں کال کریں، اور خاص اس مسئلے کے حوالے سے پوچھیں کہ آپ کے گھر میں وہ کیسی مٹی ہے جس کے بارے میں آپ کے ذہن میں سوال اٹھا ہے کہ ہم
اور کوئی ہے ہی نہیں،
اور کوئی ہے نہیں، اور یہی مٹی ہے جس کے ذریعے اب تیمم کریں نہ کریں. تو دیکھیں گھر پہ دیوار بھی ہوتی ہے، تو دیوار کے ذریعے بھی تیمم کیا جا سکتا ہے. جو عام طور پہ نارمل جو گھروں پہ کلر ہوتے ہیں تو وہ نارمل کلر، اس پہ بھی تیمم کیا جا سکتا ہے جبکہ آئل پینٹ نہ ہو. اس طرح کے دیواروں سے بھی آپ تیمم کر سکتے ہیں.
اچھا یہ شاید یہ بھی ہو سکتا ہے نا، جیسے اب کئی جو گاؤں دیہات کے گھر ہوتے ہیں نا، وہاں پوری وہ گوبر اور یہ چیزیں پوری لیپ کی جاتی ہیں، نیچے بھی لیپ ہے، دیواروں پر بھی وہی لیپ ہے، اور یہ گوبر ملا کے فرش پورا بچھایا جاتا ہے وہاں پہ نا، تو مٹی گوبر یہ سب چیزیں اور نظر آ رہی ہوتی ہے کہ یہ گوبر، یہ گوبر، یہ فلاں، یہ وہ. تو نماز پڑھنے کے لیے تو یہی وہاں پہ ہے کہ موٹا کپڑا بچھا کے، جیسے ہم جائے نماز ہیں تو اس طرح کی چیز بچھا کر اس کو. تو اب یہ مٹی جو خشک ہو گئی لیکن ہے گوبر ملی ہوئی، تو اس طرح ہو سکتا ہے پورا پورا گھر بھی بعض اوقات اسی گوبر کے ساتھ لیپ کیا ہوا ہوتا ہے.
یعنی پلستر، جیسے عام طور پہ شہری گھروں میں پلستر کیا جاتا ہے، वो अपनी दीवारों को सिक्योर करने के लिए वो इस तरह वो गारा सा बना के उसका लेप कर देते हैं। तो ये लेप जिसमें गोबर शामिल हो मिट्टी में, तो ये दीवार नापाक होती है। तो ऐसे गोबर वाले दीवार से जो लिपाई की गई है, इस दीवार से तयमुम नहीं होगा। फर्श भी अगर इसी का बना है तो इससे भी तयमुम नहीं होगा। तो आपके घरों में जैसे ये कटोरा नजर आ रहा है ना, इसमें तो एक खास लेमिनेशन किया गया है, पानी
मिट्टी का जो प्याला होता है,
तो कोरा प्याला होता है, या घरों में थाल
गांव में तो और आसानी से
मिल जाते हैं। तो कोरा मिट्टी का जो थाल है या मटका होता है बड़ा कोरा मिट्टी का, तो इस तरह के बर्तन से भी तयम्मुम किया जा सकता है। तो अगर किसी के घर में ऐसी चीजें मुयस्सर ना हो तो ये जो आपके घरों में बर्तन मिट्टी के होते हैं इस पर भी आप तयम्मुम कर सकते हैं।
क्या बात है, मुझे वो याद आ गया, मुफ्ती कासिम साहब उस्ताद साहब जो हमारे हैं, उन्होंने एक दफा बयान किया कि जब हज के लिए सफर था तो अमीर अहले सुन्नत ने उन्हें मिट्टी की वो प्लेट दी। यानी आमतौर पे आदमी कुछ ना कुछ किसी को कोई गिफ्ट देता है, कोई चीजें देता है, तो मिट्टी की प्लेट दी या प्याला दिया कुछ इस तरह का, और फरमाया ये आपको तयम्मुम के लिए कहीं हाजत इसकी पड़ सकती है। तो सफर में जाने के लिए ये एक देखें, ज़हन होगा तो आदमी उस पर अमल भी करेगा। तो अमीर अहले सुन्नत के माशाल्लाह इसमें बड़े तजर्बात हैं, और कहाँ क्या किस चीज़ की हाजत और जरूरत पड़ सकती है। तो आपने साथ ये मुझे भी बड़ा सीखने को मिला कि ये चीज सफर में हमारे पास भी होनी चाहिए। और अच्छा, ये मिट्टी का प्याला हो जो जो भी आपने कहा कोरा टाइप का, तो उसपे मिट्टी होना जरूरी नहीं है, तयम्मुम वैसे भी हो सकता है।
जैसे ये प्याला है, इसपे बजाहिर कोई मिट्टी लगी हुई नहीं है,
नहीं,
तो जिस चीज से तयम्मुम किया जाएगा उसके ऊपर मिट्टी का लगना जरूरी नहीं है। अब वो जैसे ये प्याला है, ये इस पे तो ये चमक आप देख रहे हैं, ये चमक लेमिनेशन हुआ हुआ है, इस पे तयम्मुम नहीं हो सकता। ठीक है, अच्छा, इसका जो बैक साइड है आप देख रहे हैं, इसमें कोरापन जाहिर है। तो इस पे जो कोरापन आपको नजर आ रहा है, तो एक आप बकायदा इस तरह के प्याले लेंगे ना जिसमें कोई लेमिनेशन ना हुआ हो,
ठीक है,
तो अब ये आप प्लेट भी ले सकते हैं,
सही,
ठीक है, तो उस पे तयम्मुम करने में कोई हरज नहीं है। मिट्टी का लगना ये कुछ जरूरी नहीं है,
ठीक है। मदरसन के नाजरीन देखें, ये अहकाम शरा की खूबसूरती है, हुस्न है। हम जब सीखते हैं या इसको कोशिश करते हैं तो इसकी कई जहते ऐसी वो हमारे सामने खुल कर आती हैं। बहरहाल हर इंसान को वो इल्म सीखना जो उसके हस्बे हाल बिलखसूस जिसमें वो मुबतला है, चाहे बिजनेस हो, चाहे कुछ उम्र में इजाफा हो रहा है, बच्चियां बड़ी हो रही हैं, बच्चे वो बलूगत के करीब पहुंच रहे हैं या बालिग हो रहे हैं, इसी तरह हस्बे हाल ये आकामात भी हमें इनको भी सिखाने हैं, समझाने गए एक आसन अंदाज से, एक आसन तरीके से। इसी तरह नमाज तो 10 साल की उम्र में सख्ती करके भी नमाज हमें उन्हें पढ़वानी चाहिए अपने बच्चों को। तो साथ साथ ये दीन के आकामात भी हम सिखाएंगे, तो इंशाल्लाह अभी से सीखने का एक जहन भी बनेगा। अल्लाह रब्बुल आलमीन हम सबको इल्मे नाफे अता फरमाए, दीन के शरीयत के आकामात सीखने वाला हमें बनाए, और जो सीखें उस पर अल्लाह मुझे आपको अमल की भी तौफीक अता फरमाए। मदनी चैनल देखते रहिए, मदनी चैनल का साथ भी देते रहें। अल्लाह मुझे आपको नेकी की तौफीक दे, आमीन। बिजाहिन नबी जलामीन सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
जाने मसाइल तो उलमा से पूछे, ये हुक्म मुबीन है हमको रब से।